يا صاحبي السجن أأرباب متفرقون خير أم الله الواحد القهار ما تعبدون من دونه إلا أسماء سميتموها أنتم وآباؤكم ما أنزل الله بها من سلطان إن الحكم إلا لله أمر ألا تعبدوا إلا إياه ذلك الدين القيم ولكن أكثر الناس لا يعلمون يا صاحبي السجن أما أحدكما فيسقي ربه خمرا وأما الآخر فيصلب فتأكل الطير من رأسه قضي الأمر الذي فيه تستفتيان وقال للذي ظن أنه ناج منهما اذكرني عند ربك فأنساه الشيطان ذكر ربه فلبث في السجن بضع سنين
اپنا تعارف کرایا اور اب اس کے بعد ان کا ذہن کھولتے ہیں یا صاحب یا سجنی اے میرے قید کے ساتھیوں کس کو کہہ رہے ہیں نان مسلمز ہیں قیدی ہیں کرمنلز ہیں آج بھی ہماری سوسائٹیز میں کرمنلز کو کوئی لوگ پسند نہیں کرتے زیادہ اور لفظ قیدی سن کے ہمارے ذہن میں آتا ہے کہ کوئی خراب ہی ہوگا حالانکہ آپ کو تو آج بھی جیلوں میں شاید 50% سے زیادہ لوگ بے گناہ کیونکہ جرم کرنے والے باہر ہیں تو ان کی جگہ پہ دوسرے ہیں پیار کتنا یا صاحبہ او میرے ساتھیوں میرے قید کے ساتھیوں کیا پتا چلا کہ دعوت دینے والے کو لوگوں کو بڑے پیار سے بلانا چاہیے اور اگر کہا جائے او کافرو او منافقو اب مثال ہے آپ دیکھیں درس دینے والا آ کے ڈانٹنا ہی شروع کر دے او جہنمیو او اللہ کے نافرمانو او غافلو کوئی سنے گا آپ کی بات پیار سے یقین کیجئے اگر آپ کا دل سچا دل ہے نا اللہ والا تو آپ کو دینداروں سے اور نیکوں سے اتنا پیار نہیں محسوس ہوگا جتنا بے دینوں اور دین سے دور لوگوں سے ہوگا کیونکہ وہ لاسٹ ہیں ان کو راستہ نہیں مل رہا پیار سے کہتے ہیں یا صاحب السجنی اے میرے قید کے ساتھیو ارباب متفرقون خیرن کیا بہت سارے رب جو ہیں جو بکھرے ہوئے ہیں جن کی کوششیں ادھر ادھر کی وہ بہتر ہے ام اللہ الواحد القہار یا ایک اللہ جو غالب اور اکیلا ہے کیا انداز ہے کوئسچننگ سٹائل یا نوٹ کیجئے ا اربابن یہ بھی تو کہا جا سکتا تھا نا کہ وہ قید کے ساتھیو ایک اللہ بہتر ہے بہت سارے خداؤں سے اس میں سوچ نہیں ابھرتی ٹھیک ہے یہ سوالیہ انداز آپ اپنے بچوں کو کچھ کہنا چاہتے ہیں نا ایک یہ کہ آپ اس کو کہہ دیں مثال ہے کہ آپ اس کو کہہ دیں کہ یہ کھانا نہ کھاؤ مثال ہے کہ آپ کا بچہ اگر کوئی ایسی کھانے کی چیز ضد کر رہا ہے جو اس کے لیے اچھی نہیں ہے وہ کہتا ہے کہ جی مجھے فلاں برگر لا دیں روز ہی کھاتا ہے اس میں فیٹ ہے وٹ ایور تو اگر وہ آپ سے کہتا ہے کہ امی مجھے کھانا ہے آپ کہتے ہیں کہ یہ نہ کھاؤ اور اس کی جگہ آپ کہہ دیں بیٹا واقعی آپ کو یقین ہے آپ کو یہ کھانا چاہیے آپ کو لگتا تو نہیں کہیں نقصان دہ تو سوچ ابھرتی ہے اس پہ بہت ڈیٹیل سے ہم نے الحمدللہ سبیل الجنہ میں بات کی ہے لیکن اشارے مل رہے ہیں کہ تبلیغ جو ہے یہ کوشچننگ سٹائل میں ہونی چاہیے اور تھاٹ پروکنگ ہو آپ ہی نہ بولتے رہے اگلے کو بھی سوچنے کا موقع دیں پھر کہتے ہیں ما تعبدون من دونہ الا اسماء سمیتموها انتم وآباؤکم یعنی اللہ کو چھوڑ کر جن کو تم پوج رہے ہو نا بس یہ کچھ چند نام ہی ہیں جو تم نے اور تمہارے باپ دادا نے بنا لیے ہیں ما انزل اللہ بها من سلطان اللہ نے اس کے اوپر کوئی دلیل نہیں نازل کی حالانکہ ان الحکم الا للہ حکم تو صرف اللہ ہی کا ہے اور کسی کا نہیں امرا جو اس نے حکم دیا کیا اللہ تعبدوا الا ایا کہ نہ تم عبادت کرو کسی کی مگر اسی کی یہاں دیکھیے ناموں کی بات ہے ہر دور میں لوگوں نے شرک پہ کچھ نام رکھے ہوئے مثلا نبی صلی اللہ علیہ وسلم کے دور میں چند بت تھے لات منات یعوق یغوز نصر یہ ان کے بت تھے یہ بالکل ایسے جیسے آج ہمارے آپ نے نام سنا ہوگا پنچتن پاک یا کبھی آپ نے داتا کا نام سنا مشکل کشا کچھ اور نام بھی اس طرح کے لال شہباز کے لندر یہ نام ہے نا کچھ ناموں کو دستگیر غوث کتب اس طرح سے تو ہر دور میں لوگوں نے انسانوں کے ساتھ کچھ نام رکھے ہوئے تو حضرت یوسف ان کو بتا رہے ہیں کہ دیکھو یہ تم نے نام بنائے ہوئے اور یہ مصری تھے لوگ اور مصر میں آپ کو پتا کس کی پوجا ہوتی تھی بظاہر وہ سورج کی پوجا کرتے تھے जो हजरत इब्राहिम की कौम थी वो चांद की पूजा करती थी, और मिस्र के जो लोग थे इजिप्ट के वो सूरज के पुजारी थे, और फिरौन लफ्ज ही सूरज देवता का अवतार, वो सोचते थे कि हमारा खुदा सूरज है और सूरज को अब सजदा करने के लिए तो उल्टा होना पड़ेगा ना, तो वो तो मुमकिन नहीं था। तो वो कहते थे सूरज जमीन पे उतर आया इस फिरौन के रूप में, यानी एक किरदार है और फिरौन को इसीलिए तो सजदे करते थे। इस तरह उन्होंने शिबीहें बनाई हुई थी, कुछ नाम थे। आज भी इस पे किसी भी शिर्क या मजहब को देखें तो आपको बहुत सारे नाम मिलेंगे, कोई देवी है, कोई कोई कितने नाम है। अगर आप कुछ इंडियन कल्चर को देखते हो तो आपको बहुत सारे नाम मिल जाएंगे उसके अंदर, कोई लक्ष्मी है और कोई इस तरह की। तो ये उनको बता रहे हैं कि देखो अल्लाह ने तो इनकी कोई दलील नहीं बनाई, क्यों इनके आगे झुकते हो, हुक्म तो अल्लाह का चलता है, बारिश तो उसके हुक्म से होगी, बेटा होगा कि बेटी, ये अल्लाह के हुक्म से। तो यहां से तौहीद और शिर्क का फर्क बताया। यहां एक बहुत खूबसूरत नुक्ता नोट कीजिए तबलीग का, कि जब भी किसी को दीन की दावत दें तो बेसिक्स पे बात करें। अगर एक बंदे का अकीदा ही ठीक नहीं है, वो कब्रों पे जाता है, वो बुजुर्गों के आगे सजदे करता है, वो बेटों के लिए देगें चढ़ाता है, आप 10 बातें उसको कहते रहेंगे ना कि तुम नमाज पढ़ो नमाज पढ़ो, सूत ना लो, ये ना करो, कोई फायदा नहीं है। अगर आपके कहने पे एक बंदे ने नमाज शुरू भी कर ली और उसका अकीदा ही ठीक नहीं, आपके कहने पे उसने सूत का काम छोड़ भी दिया और वो नमाज ही नहीं पढ़ता, व्हाट डज इट मीन, कोई फायदा नहीं। हमेशा लोगों को ला इलाहा इल्लल्लाह से बात शुरू कराएं, उसके बाद एक दफा अल्लाह का पता चल गया बाकी काम आसान होंगे। अगली बात देखिए कि ला ताबुदु इल्ला इयाहु, कोई आप में से जरा अपना इंटेलेक्ट यूज करके बताएं कि हम इसको किस तरह बोलते हैं। यानी हम मुसलमान दिन में कम से कम 17 बार ये सोच पैदा करके एक जुमला बोलते हैं, वो कौन सा है, बोलते हैं जिसको आता है बोलते हैं, माशाल्लाह बारकिल्ला, इयाका नाबुदु व इयाका नस्ताईन। ये है असल में बंदगी का मुकाम। दिन में 17 बार जाए नमाज पे खड़े होकर हम कहते हैं कि अल्लाह इयाका नाबुदु, सिर्फ तेरी बंदी बनूंगी। सवाल पैदा होता है कि वो बुदु इबादत या बंदी क्या है। इसके अंदर 3 चीजें आती हैं, यानी लफ्ज इबादत की इतनी डिस्क्रिप्शन है, कमाल अल खुब कमाल अज़ुल, उसको छोड़ दीजिए, लेकिन बुनियादी तौर पर जब हम ये कहते हैं ना कि अल्लाह तेरी इबादत करूंगी, तो इसमें हम 3 इकरार कर रहे होते हैं। नंबर 1 कि अल्लाह वर्शिप तेरी करूंगी, यानी नमाज रोजा हज का जो हम सब करते हैं, ये दीन का 1/3 है। इस हम में से कोई नहीं कहता कि मैं शैतान के लिए नमाज पढ़ रही हूं, नेवर, कि इबादत तेरी करूंगी। दूसरा लफ्ज इबादत है, इसके अंदर आता है इतात सबमिशन, अल्लाह तेरी मानूंगी, जो तू कहेगा वो करूंगी। इसको इस जुमले में लिख लें कि रब को भी मानूंगी और रब की भी मानूंगी, अल्लाह जो तू कहेगा करूंगी, हजरत इब्राहिम की तरह कि इस काल अल्लाह रब्बहु अस्लिम काल अस्लम तुले रब्बिल आलमीन। जब उसको रब ने कहा कि इब्राहिम तू झुक जा मेरी बात मान ले, फौरन मान लिया। अल्लाह ताला क्यों कहते हैं वज़िब तला इब्राहिम, आज छोटी छोटी ख्वाहिशें नहीं काटते अल्लाह के लिए, चंद बाल भमों के नहीं अल्लाह के लिए छोड़ते, बकरा छोड़ के गाय ज़िबा कर दें, गाय छोड़ के ऊंट ज़िबा कर दें, वो बंदगी नहीं आएगी। हम दिन में 17 बार ये कहते हैं कि अल्लाह जो तू कहेगा वो मानूंगी, जो तू कहेगा वो मानूंगी, जो तू कहेगा वो मानूंगी। अगर आप इसकी डिटेल सुनना चाहें तो किसी भी सूरत फातिहा की तफसीर को सुन लें, कि असल बंदगी का मुकाम है। और तीसरा बंदगी के अंदर एक लफ्ज आता है गुलामी का, कि अल्लाह मैं तेरी गुलाम बन के रहूंगी, जैसे नौकर अपने आका के सामने होता है मैं तेरे सामने झुकी भी रहूंगी। क्या हम ऐसे हैं? हमारी मासी सुबह उठ के 10 दफा तस्बीह पे पढ़े ना, बाजी जो कहेंगी वो करूंगी, बाजी जो कहेंगी वो करूंगी, बाजी जो कहेंगी वो करूंगी, और आप कहें कि अच्छा चलो जाओ इधर से सफाई कर दो, कहना ये नहीं करना, वैसे आप जो कहेंगी वो करूंगी। हम हाथ में तस्बीह पकड़ के फेर रहे होते हैं और काम अपनी मर्जी के कर रहे होते हैं। ये तो खैर एक शर्मिंदा होने वाला टॉपिक है, इस पर ज्यादा बात की जरूरत नहीं है। यकीन कीजिए अगर हम अल्लाह की निगाहों से खुद को देखें, टक्के का मोल ना रहे हमारा। ये तो लोगों ने हमें बड़ा बनाया हुआ है, शुक्र है अल्लाह का, हम अल्लाह की नजरों से नहीं पूछते कि हम कैसे हैं। अल्लाह अकबर, जालिका दीनुल कय्यम, ये है सीधा दीन। देखिए ये दीन खत्म हो गया कि अल्लाह एक है, उसकी इबादत करो, उसकी मानो, इसमें पूरी शरीयत आ गई, कुरान सुन्नत हदीस, ये करो ये ना करो, ये अल्लाह का हुक्म है। जब कह जो दिया अल्लाह तेरी माननी है तो बात खत्म हो गई, और कहा कि ये सीधा दीन है। वलाकिन अक्सर अन्नास ला यालमून, लेकिन अक्सर लोग इल्म नहीं रखते। आज है ऐसी मसला, इल्म की कमी है। यकीन कीजिए आज हमारे दिल बड़े हरे हैं, हमारी कौम में बड़ी खैर है अल्हम्दुलिल्लाह, आज के मुसलमान इतने बिगड़े हुए नहीं है। कमी जिसकी है वो इल्म की कमी है। आज के दौर में अगर आप चाहते हैं कि हमारी उम्मत का हाल संवरे, हमारे पाकिस्तान की बिजली ठीक हो जाए, हमारी महंगाई ठीक हो जाए, हमारे हुक्मरान ठीक हो जाए, इल्म से जोड़ दें। एक कंपेन चलाइए। कहां से शुरू करें? ये 5 से 6 फुट के जिस्म से। मैंने इल्म हासिल करना है, मैंने अपनी बच्चियों को इल्म पे लगाना है, मैंने अपने बेटों को, शौहर को, बहनों को, भाइयों, इस तरह इल्म का चिराग से चिराग, दिए से दिया जलाते जाए। फिर नौकरों को, मुलाजमों को 1 साल के लिए छुट्टी दे के हुकूमत का कोई एक ऐसा बंदा सिंसियर आ जाए, डॉक्टर्स को, सबको टाइम दे 1 साल के अंदर ऐसा दीन का पैकेज दे के कि जो उनकी जिंदगी गुजारने के बेहतरीन तरीकों के लिए। आप देखिए कि इस मुल्क में विद इन 5 ईयर्स ये दुनिया की सुप्रीम पावर बन जाएगा, सुपर सुप्रीम पावर बन जाएगा। जो कौम अल्लाह के दीन से जुड़ जाती है, अल्लाह उसको कुव्वत दे देता है। लेकिन शैतान को ये इल्म ही तो बुरा लगता है। इल्म की महफिलों में देखिए जरा लोग कितनी मुश्किल से आते हैं, और इसके बरक्स दीनी के नाम पे कोई खुशबू वाली और पान छालिया वाली महफिल हो तो कितने शौक से आते हैं, क्योंकि उसमें अमलों पे चोट नहीं पड़ती ना। तो असल चीज जो है वो इल्म की होती है। फिर आगे कहते हैं, अब देखिए बात खत्म। यहां एक और नुकता नोट करें, लंबी चौड़ी तकरीरें नहीं की, हर वक्त नहीं सुनाया, सुना सुना के शर्मिंदा नहीं किया, 2-4 जुमलों में करके ताबीर बता दी और साथ ही अब उनको तबलीग की। और अब ताबीर बता रहे हैं कि या साहिब यस्सिजनी, ए मेरे कैद के साथियों, अम्मा अहदुकुमा यस्की रब्बहु खमरा, तुम में से एक जो है वो अपने बादशाह को शराब पिलाएगा। हुआ क्या था कि ये जो दो लोग थे ना, आपको थोड़ी सी इसकी हिस्ट्री सुनाओ तो फिर आप इसको एंजॉय करेंगे। एक इसमें से उस बादशाह का नान भाई था, रोटियां पकाता था, और दूसरा जो था वो बादशाह के लिए शराब बनाता था। नॉन मुस्लिम मुल्क था, बादशाह शराब पीते थे, कोई बड़ी बात नहीं। बड़ी बात तब होती है जब मुस्लिम मुल्क के शराब पियेंगे। बहरहाल अब हुआ क्या कि बादशाह के खाने में जहर मिला। जब जहर का पता चला तो दिल में आया लोगों के कि इसके किसी नौकर नहीं डाला होगा ना। इस इल्जाम में उन्होंने बादशाह के सक्के यानी शराब पिलाने वाले और समझ लें कि बावर्ची दोनों को जेल में डाल दिया कि बताओ तुम में से किसने बादशाह के खाने में जहर डाला है। अब ये दोनों ने जो ख्वाब देखा था, इसकी ताबीर से क्या पता चल रहा है कि जो बादशाह को शराब पिलाएगा, ये पहला शख्स है जिसने कहा था कि मैं देख रहा हूं कि मैं आसिरु खमरा, कहा कि ये अपने इस जुर्म से रहा हो जाएगा, यानी इसको नहीं पकड़ा जाएगा। लेकिन वामलाखरु, लेकिन जो दूसरा है, फयुसलबु फताकुलु तैरु मिन रासिही, बस वो सूली पे चढ़ाया जाएगा और परिंदे उसके सर को खा लेंगे। यानी नान भाई ने, जो उसका बावर्ची था, उसने जहर मिलाया हुआ था, उसको सूली चढ़ा दिया जाएगा। यानी ये ख्वाब की ताबीर थी। कुदियल अम्रुल्लज़ी फीही तस्तफ्तियान, पूरी हो गई वो बात जिसके बारे में तुम फतवा तलब करते थे। ताबीर बता दी। अब देखिए कि ताबीर कितनी टू दी पॉइंट बताई है ना। वो पहला लेसन याद कीजिए ख्वाबों वाला, कि इसमें कोई हैंकी पैंकी नहीं चलती इधर की उधर की, स्ट्रेट फॉरवर्ड तफसीर बता दी। अब क्या हुआ, वकाल अल्लज़ी, आयत 42, कहा उस शख्स को, ज़न्नन्नहु नाजिन, जिसके बारे में यूसुफ अलैहिस्सलाम को गुमान था कि ये निजात पा लेगा, क्या कहा, मिनहुमा, उन दोनों में से, उस्कुरनी इंदा रब्बिक, मेरा जिक्र कर देना अपने बादशाह के सामने। यहां बहुत ही खूबसूरत सा नुकता है, शायद आप इंजॉय करें कि ना करें, मैं तो इसको कर रही हूं, कि यूसुफ अलैहिस्सलाम को जब पता था कि ये नान भाई जो है ये जो है मारा जाएगा और ये बादशाह का शराब पीने वाला आजाद होगा, तो जब पता चला कि ये कैदी अब जेल से जा रहा है, तो जाते जाते उसको कहा कि जरा अपने बादशाह के पास जाके मेरा जिक्र कर देना कि एक गुलाम बेचारा बेगुना ऐसे ही जेल में पड़ा हुआ है। कई साल, कहते हैं 7 साल गुजर चुके थे। कहा कि जिक्र कर देना कि जरा केस खुलवाएं, ये क्या मामला हो रहा है, बस इतनी बात कर देना। लेकिन फंसाखु शैतान जिक्र रब्बी ही, बस भुला दिया शैतान ने उस शख्स को कि जिक्र करे हजरत यूसुफ का अपने बादशाह के सामने। यहां जो लफ्ज रब्बी ही आ रहा है ना, ये बादशाह के लिए आ रहा है। इस पर पीछे बात हुई थी कि अर रब हो तो अल्लाह है, अल्लाह के लिए आता है, लेकिन खाली लफ्ज रब जो है वो तरबियत और इसके लिए आता है। शैतान ने भुला दिया। यहां एक बड़ा खूबसूरत नुक्ता है कि शैतान बहुत सारी नेकियां भुलवा के हमसे कम करवा देता है। यहां बैठ के इतनी नियतें होती हैं, बाहर जाके भूल जाते हैं। कितनी दफा नियत करते हैं आज के बाद गीबत नहीं करनी, याद का बात है जब 4-6 की तो कर चुके होते हैं। नमाज भुलवा देता है। हदीस में कि जिसको शैतान नमाज भुलवा दे तो याद आते ही उसको पढ़ ले। तो शैतान ने जिक्र भुलवा दिया, नतीजा क्या हुआ, फलबी सफे सिच निबेद असिनीन, बस वो पड़ा रहा जेल में, कैद में कई साल, 10 साल से कम, 9 साल से कम को बिदा कहते हैं अरबी में। सूरत रोम में भी इसका एक इशारा मिलता है। हजरत यूसुफ के नसीब में अभी जेल थी, वो नहीं निकले। यहां क्या पता चला कि यूसुफ ने एक सबब इख्तियार किया कि मैं बादशाह तक बात पहुंचाऊं ताकि मेरे निकलने की सूरत हो जाए, लेकिन तकदीर गालिब आई, اللہ نے اس کو بلوا دیا. بعض مفسرین نے یہاں بہت لمبی بات کی ہے کہ یوسف علیہ السلام کا اس شخص کو یہ میسج دینا توکل کے خلاف تھا, اس کی سزا میں وہ کئی سال رہے. یہ درست بات نہیں ہے, کیونکہ توکل یہ نہیں ہوتا. یہاں یہ پتہ چلتا ہے کہ اللہ نہ سنے تو نبی کی بھی بات نہ سنے. اتنی قربانیاں کیا ہوا یوسف تھا. اور دوسری بات یہ ہے کہ یوسف کے جیل میں رہنے میں خیر بہت تھی. بھلا کیا, آج اگر اس شخص کے کہنے پہ بادشاہ واقعی مقدمہ کھلوا کے بلا لیتا تو کوئی عزت کی بات تھی, میسج تو یوسف کی طرف سے گیا. لیکن ابھی آگے دیکھیے گا کیا بادشاہ بلا رہا ہے. بعض دفعہ ہماری زندگی میں ایسے حالات آ جاتے ہیں, ہم جلد باز ہوتے ہیں, ہم کہتے ہیں یہ کام ہو کیوں نہیں رہا. اس لیے نہیں ہو رہا کہ ابھی آپ کریں گے تو آپ کی عزت نہیں ہے. آج آپ خود کہہ کے جا رہے ہیں, آپ کہتے ہیں ہمارا رشتہ لے لو, چپ کر جائیے, اللہ پہ ڈالیے, اگلا خود رشتہ لینے آ جائے گا. یہ بات ہے اس میں, خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے بتا تیری رضا کیا. بہت حکمت ہے اس کے اندر زندگی کی, کہ ہوگا وہی جو اللہ چاہتا ہے. حضرت یوسف کے جیل میں رہنے میں کچھ وقت گزرا. اچھا, اب آپ ذرا انجوائے کیجئے کہ وہ شخص جس کو یوسف علیہ السلام نے کہا تھا کہ میرا ذکر آپ بادشاہ سے کرنا, وہ بھول گیا, تو یوسف علیہ السلام نے اس کے بارے میں بولا کیا سوچا ہوگا. دیکھا, میں نے تو خواب کی تعبیر بتا دی اور میں نے ایک کام کا تھا کیا ہی نہیں. ہم ہوتے تو 10 جملے کیا بولتے, ہاں جی بس کام پڑتا ہے تو لوگ آ جاتے اور ہم کچھ کہہ دیں تو گھوم جاتے. ماسیوں کو ہم کتنا ذلیل کرتے ہیں, یہ تمہاری تو عادت ہے ہر سنڈے کو چھٹی تم نے کرنی ہے, یہ تمہارے تو شادیاں ہر وقت ہوتی ہیں اور تمہاری تو یہ مسئلے ہیں. مت کیجیے. آپ دیکھیے کہ ہماری زبان جو ہوتی ہے نا, یہ ہمارے دل کی غماز ہوتی ہے. محسن بننا ہے نا تو شکوا نہیں کرنا, نو کمپلین ایٹ آل. اب ہوا کیا, یہاں کہانی سے پہلے میں آپ کو سناتی ہوں کہ وہ شخص چلا گیا, کئی سال ہو گئے, بات آئی گئی ہو گئی. کچھ سال گزرے تو اس بادشاہ کو ایک خواب آیا. پہلے تو اس کے نوکروں نے خواب دیکھا تھا نا, اب ذرا دیکھیے کہ اس بادشاہ کو خواب آتا ہے اور وہ اٹھ کے اپنے درباریوں کو, تو ظاہر ہے کہ بادشاہ کے درباری کو عام لوگ تو نہیں ہوتے, بڑے جینیس ٹائپ کے لوگ ہی بادشاہوں وزیروں کے ساتھ ہوتے ہیں نا. ان کو آ کے اس نے اپنا خواب سنایا. آئیے ہم بھی خواب سنتے ہیں. وقال الملک, اور بادشاہ نے کہا, انی ارا سب بقرات سیمان یاکلوہن سب عجاف, بے شک میں نے دیکھا کہ 7 گائیں موٹی کھاتی ہیں, ان کو 7 دبلی گائیں, یعنی 7 کاؤز ہیں, فیٹ کاؤز ہیں, اور 7 بڑی مریل سی گائیں ہیں. جو مریل گائیں ہیں وہ موٹی گاؤں کو کھا رہی ہیں. کلیئر ہے؟ پھر کیا ہوا, وسب اسمبلات خضرن, 7 بالیاں ہیں سبز, یعنی یہ بالی ہوتی ہے نا, کیا بولتے ہیں اس کو, جیسے خوشے ہوتے ہیں, جیسے مطلب فریش قسم کا کوئی بھی, جیسے جس میں گندم لگتی ہے یا کوئی دالیں وغیرہ ہوتی ہیں, یعنی بہت گرین کلر کی 7 بالیاں. وسب اسمبلات خضرن, اور 7 بالیاں ہیں وہ خشک تھی. وہ اخر یا بھی 7, اور دوسری جو وہ خشک ہیں, یعنی 7 ڈرائی بالیاں یعنی سوکھی ہیں بالکل, اور 7 جو ہیں وہ ہری ہیں. بس یہ دیکھا, یا ایھا الملأ, اے میرے سردارو, افتونی فی رؤیا, یا فتویٰ دو مجھ کو یا تعبیر بتاؤ میرے اس خواب کی, ان کنتم للرؤیا تعبرون, اگر تم خوابوں کی کوئی تعبیر بتاتے ہو. آپ سمجھ گئے خواب. اچھا, جس نے خواب دیکھا ہوتا ہے نا, اس کو تو لگ رہا ہوتا ہے کہ بس پتہ نہیں اب میرے اس خواب کے نتیجے میں کیا ہونا ہے. بادشاہ نے خواب دیکھا, دیکھنے میں تو بڑا میننگ فل خواب لگ رہا ہے نا, کہ دبلی گائیں موٹی کو کھا رہی ہیں, سبز خوشے بھی ہیں اور سوکھے بھی ہیں. اس بیچارے نے تو بڑے جوش سے خواب کی تعبیر پوچھی, جواب کیا ملتا ہے, قال ادغاث احلام, کہنے لگے بادشاہ سلامت یہ کوئی خواب نہیں ہے, ایسے ہی بس بیکار باتیں ہیں. ادغاث کیا, دیکھ سن سے, جھاڑو کو کہتے ہیں, بہت سارے اس میں تنکے ہوتے ہیں نا, اور احلام حلم سے یا حلم سے. کہنے لگے نہیں, یہ بکھری ہوئی سوچے ہیں یا آپ کی جس وہ سیٹڈ تھاٹس ہیں. وما نحن بتاویل الاحلام بعالمین, اور اصل بات یہ کہ ہمیں تو خوابوں کی تعبیر کرنی کوئی نہیں آتی. یعنی بادشاہ کے جو ارد گرد کے جینیس لوگ تھے نا, انہوں نے بادشاہ کو مایوس کر دیا کہ جی یہ کوئی میننگ فل خواب نہیں ہے, ڈونٹ وری, اس کا کوئی اثر نہیں آئے گا. لیکن اب وقت کیا آیا, آیت نمبر 45, وقال الذی نجا منہما, اس شخص نے کہا جو ان دونوں میں سے نجات پا چکا تھا, وذکر بعد امت, اور یاد آ گیا اس کو ایک وقت کے بعد, کیا, انا انبیکم بتاویلہ فارسلونی, میں آپ کو اس خواب کی تعبیر بتاؤں گا, ذرا مجھے بھیجئے. اب وہ سکا جو تھا اس کو خواب کے ساتھ ہی یوسف یاد آ گئے, پہلے نہیں یاد آئے, وقت پڑتا ہے تو پھر یاد آتی, ہاں وہاں کسی کو ملے تھے. بادشاہ سے کہنے لگا کہ مجھے بھیجئے اور میں ذرا آپ تعبیر پوچھ کے آتا ہوں. کہا ٹھیک ہے, اب چلے گئے. اب ذرا دیکھیے بیچ کی باتیں سکپ ہیں, یہ اب سیدھا جیل میں پہنچے. یوسف و ایھا الصدیق, یوسف اے پیارے دوست, افتنا فی سب بکراتن، فتوا دیجئے ہم کو سات گائیوں کے معاملے میں، سیمان یاکلہن سب عجاب، کہ موٹی گائے ہیں کھاتی ہیں ان کو دبلی گائیں. وہ خواب کے الفاظ استعمال کر رہا ہے جو بادشاہ نے کہے تھے. یہاں یہ حکم بھی سمجھ آ رہا ہے کہ خواب اگر کسی دوسرے کا بھی بیان کریں اول تو نہیں کرنا چاہیے، تو لفظ بلفظ سیم ہونا چاہیے کیونکہ کہنے اور بتانے میں فرق ہے. دوسری بات دیکھیے، جاتے ہی نہ سلام نہ دعا، نہ معذرت کی کہ سوری میں بھول گیا تھا، آپ نے مجھے کام کہا تھا لیکن اپنا کام پڑا تو آ کے اپنی بات کر دی. یہ بھی کفر کا ایک مزاج ہوتا ہے. اپنا وقت آئے گا تو بہت آپ کو شیک ہینڈ کریں گے، اور اگر آپ کو ان سے کوئی کام ہے تو ہو سکتا ہے پیچھے ہوں. اور حضرت یوسف علیہ السلام نے اس پہ کوئی برا بھی نہیں منایا، اور ساتھ ہی خواب کا اگلا حصہ بھی سنا دیا. وَسَبِّ سُنْبُلَاتٍ خُضْرٍ وَأُخَرَ يَابِسَاتٍ، اور باقی سات سبز بالیاں ہیں اور ساتھ خشک ہیں، مجھے ان کی تعبیر بتائیں تاکہ لعلی ارجو الی الناس لعلہم یعلمون، تاکہ میں واپس جاؤں لوگوں کی طرف اور وہ جان لیں اس خواب کی تعبیر. بات واضح ہے نا کہ کہنے لگا اس کی تعبیر بتا دیں تاکہ میں واپس جا کے اپنے لوگوں کو بتا دوں. یوسف نے محسن ہونے کا حق ادا کر دیا، کوئی گلہ شکوہ نہیں، بلکہ آیت 47، قال تزرعون السبع سنین دعبا، کہنے لگے کہ آپ محنت کریں گے 7 سال، محنت کے ساتھ خوب محنت کریں آپ لوگ 7 سال تک. فما حسدتم فذروه فی سنبلہ، جو بھی تم کاٹو گے فصل، یعنی جو اناج نکلے گا گندم چاول وٹ ایور، اس کو اس کی بالیوں میں چھوڑ دینا. ہاں الا قلیلا مما تاکلون، مگر تھوڑا سا جو آپ کو کھانے کی ضرورت ہو وہ لے لیں. کیا کہا؟ کہ اب آپ کے ملک میں بہت خوشحالی آئے گی، جتنی فصل آئے اس میں سے ساری نہ کاٹیں، اس میں دانوں کے اندر ہی رہنے دیں، کیونکہ آج بھی سائنس نے یہ بتا دیا کہ جب تک دانا اپنے چھلکے کے اندر رہتا ہے نا اس کو گھن نہیں لگتا اور پرانا نہیں ہوتا، جب کھول دیتے ہیں تو گھن لگتا ہے. تو نہ صرف یہ کہ خواب کی تعبیر بتا رہے ہیں بلکہ اس کی ریسکیو بھی بتا رہے ہیں کہ اب آپ نے کس طرح اس برے اثر سے نکلنا ہے، کہ اگلے دور میں خواب سے پتہ چل رہا ہے کہ اگلے سالوں میں قحط آئے گا، تو اس قحط سے بچنے کے لیے ابھی سے آپ لوگ فریش فوڈ جو ہے اس کو سیو کرنا شروع کر دیں. الا قلیلا مما تاکلون، ضرورت کا نکال لیجئے وہ کھا لیں اور باقی سٹور کرتے جائیں. ثم یاتی من بعد ذالک سبع شداد، اس کے بعد آئیں گے کچھ سال شدت والے، یعنی قحط والے سال آئیں گے، بارشیں نہیں ہوں گی، فصلیں نہیں اگیں گی. یاکلن ما قدمتم لہن، پھر کھائیں گے وہ لوگ وہ جو تم نے ابھی سنبھال کے رکھا ہوا ہے، جو خوشیوں کے اندر رکھا ہے اس کو سنبھال لینا. الا قلیلا مما تحسنون، مگر تھوڑا اس میں سے جو کہ تم بچا لیتے ہو اس میں سے، یعنی یوسف علیہ السلام نے ان کو بتا دیا کہ فصل نہیں ہوگی تو ان سالوں میں تم وہ کھا لینا. لیکن ثم یاتی من بعد ذالک عام فیہ یغاث الناس، پھر آئیں گے اس کے بعد وہ سال جس میں لوگوں کی داد رسی کی جائے گی، یعنی مدد کی جائے گی. وفیہ یعصرون، اور وہ پھر اس میں پھلوں کا رس نچوڑیں گے. کیا سمجھ آئی بات؟ کہ ابھی خوشحالی ہے، اس میں فصل جب اگے گی کچھ کھا لو باقی سنبھال دو، پھر تقریباً 7 سال تک قحط ہوگا، اس میں یہ فصل کاٹ کے جو بچی ہوئی تھی کھاتے رہنا، لیکن اس کے بعد پھر دوبارہ خوشحالی آ جائے گی اور تمہارے ملک کے اندر امن چین ہوگا. تعبیر بتا دی، اب شخص جو تھا اس نے جا کے بادشاہ کو سنائی. اب ذرا سوچئے کہ بادشاہ کا کیا دل چاہ رہا ہوگا، اس کے اپنے لاڈلوں نے کیا کہہ دیا، دغا سنا حلام، کوئی خواب نہیں ہے. دوسری طرف ایک پردیس میں بیٹھا مسلمان اس کو یہ پیغام دے رہا ہے کہ تمہارے خواب کا یہ مطلب ہے اور ساتھ اس سے بچنے کا طریقہ بھی ہے. اب دیکھیے وہ کام جو کل یوسف کے کہنے پہ ہونا تھا آج اللہ اس کے راستے بنا رہا ہے. وقال الملک ائتنی به، جاؤ اس کو میرے پاس لے کر آؤ. یہ ہے صبر، تھوڑا سا صبر کیجئے، چیز چل کے آپ کے پاس آئے گی، جو آپ کا وہ کہیں نہیں جائے گا. اللہم لا مانی لما آتیت ولا موتی لما منات، بعض دفعہ ہم اپنی جلد بازیوں کی وجہ سے بنی ہوئی بات بگاڑ دیتے ہیں. اللہ پہ صبر کیجئے، اللہ تعالیٰ آپ کے نصیب کی چیز کسی کو نہیں دے گا. اب کیا ہوا؟ فلم جاہ الرسول، جب قاصد، یہاں رسول سے مراد نبی نہیں ہے، میسنجر مطلب یہ کہ بادشاہ کا بھیجا ہوا، جب وہ گیا ادھر بادشاہ کا الچی، قال ارجی الى ربک، یوسف نے کہا میں نہیں جاتا بھائی. یہاں دیکھیے اب بڑا پیارا نقطہ ہے، یوسف علیہ السلام کہنے لگے بھائی سوری میں نہیں جاتا، تم واپس جاؤ اپنے بادشاہ کے پاس. فاسألهما بال النسوة اللاتی، پوچھو کیا حال ہے ان عورتوں کا، قطعن ایدیہن، جنہوں نے اپنے ہاتھ کاٹ لیے تھے. ان ربی بکیدہن علیم، بے شک میرا رب جو ہے وہ ان کے مکر سے علیم ہے. کیا پتہ چلا؟ یوسف نے کہا میں نہیں جاؤں گا، کیوں؟ کہ میرے اوپر الزام ہے، اور جب تک میری بے گناہی ثابت نہیں ہوتی میں نہیں جاؤں گا. نبی صلی اللہ علیہ وسلم کی بہت پیاری روایت ہے, آپ نے فرمایا کہ مجھے تو یوسف کے صبر پہ حیرت ہو رہی ہے, اگر میں یوسف علیہ السلام کی جگہ پہ ہوتا تو ان ایلچیوں کے کہنے پہ فوراً جیل سے نکل کے چل پڑتا. لیکن یوسف نے کیوں نہیں آنا چاہا؟ آپ کو اس کی حکمت سمجھ آ رہی ہے؟ دیکھیے, یوسف نے کل اس ملک میں دین کا کام کرنا تھا, اور دین کے کام کرنے والوں کو اپنا دامن بے داغ رکھنا چاہیے. ان کی ذات پہ جب دھبا لگ جاتا ہے نا تو وہ دین پہ دھبا لگتا ہے. بڑا پیارا واقعہ, وقت نہیں ہے لیکن دو چار لفظوں میں سنا دیتی ہوں, کہ امام بخاری رحمہ اللہ, حدیث کے کتنے بڑے امام ہیں, سب جانتے ہیں, ان کے نام کے ساتھ کچھ کہنے کی ضرورت نہیں ہے. اتنے کیئر فل تھے کہ اللہ کے نبی کی حدیث لیتے ہوئے کسی سے اگر دیکھتے کہ وہ اپنے گھوڑے کو ایسے ہی اپنا کپڑا دکھا کے بلا رہا تھا, ایک شخص کہاں سے سفر کر کے گئے, اور جب گئے تو دیکھا کہ وہ شخص جو اپنے گھوڑے کو بلا رہا ہے کہ ادھر آؤ, یعنی یوں کپڑا کیا ہوا ہے کہ جیسے اس میں کھانا ہے. جب گھوڑا آیا اور اس نے ادھر کھولنا دیکھنا چاہا تو کچھ نہیں تھا, بلکہ انہوں نے اس کی نکیل پکڑ لی. تو یہ منظر دیکھ کے چلے گئے, کہا کہ یہ شخص اس گھوڑے کے ساتھ جھوٹ بول رہا ہے, تو کیا مجھے حدیث کے معاملے میں غلط نہیں کہہ سکتا. ایک سفر میں تھے, کشتی میں بیٹھے, اور بھی لوگ تھے, ان کے پاس 1000 اشرفیاں تھیں. انہوں نے باتوں میں اپنے ساتھ والے ساتھی کو بتا دیا کہ میں اس طرح کسی سفر پہ جا رہا ہوں اور میرے پاس 1000 اشرفی ہے, اور آپ کو پتا کہ اشرفی جو ہیں یہ گولڈ کوائنز ہوتے ہیں جیسے اس دور میں تھے. خیر, وہ جو شخص تھا نا اس کے دل میں لالچ آ گیا. تھوڑی دور کشتی آگے گئی تو ایک دم وہ شخص کھڑا ہوا, شور مچا دیا, لوگوں میری 1000 اشرفیوں کی تھیلی کھو گئی ہے, تھیلی کھو گئی ہے. اب بھگدڑ مچ گئی اس کشتی میں, جو لوگ بیٹھے تھے انہوں نے کہا کوئی بات نہیں, تلاشی لے لیتے ہیں, جس کے پاس ہوگی نکل جائے گی تو اس کو مل جائے گی. لوگوں نے تلاشی لے لی, کسی کے پاس نہ ملی, ان کے پاس بھی نہ ملی. معاملہ ہو گیا, انہوں نے کہا بیٹھ جو بھائی, ہے ہی کوئی نہیں تو دیں کہاں سے. سفر ختم ہوا, کچھ عرصہ گزرا تو امام بخاری کو وہ شخص دوبارہ ملا. کہنے لگا کہ مجھے ایک بات تو بتائیں, جب آپ کے پاس اشرفیاں تھیں کوئی نہیں تو آپ نے مجھے جھوٹ کیوں کہا کہ میرے پاس 1000 اشرفیاں. امام بخاری نے کہا کہ اشرفیاں میرے پاس تھیں. کہا پھر کیا ہوا؟ کہا جب تیری نیت میں فطور آیا تو میں نے سوچا کہ جب تلاشی لوگ لیں گے تو اشرفیاں میرے پاس سے نکلیں گی, اس وقت کوئی نہیں مانے گا کہ اشرفیاں میری ہیں کہ تیری ہیں, تو میرے پہ تو الزام لگتا اور میں حدیث جمع کرتا ہوں. میں نے اس اشرفیوں کی تھیلی کو چپکے سے پانی میں پھینک دیا. یہ ہے عصمت, یہ بے داغ دامن ہوگا نا جب دین والوں کا اور حکمرانوں کا, دیکھیے لوگ آپ کے سامنے بچھیں گے. حضرت یوسف نہیں چاہتے تھے کہ ان کے اوپر الزام لگے, کہا نہیں بھائی میرا معاملہ درست کرو. اب بادشاہ نے وہ پرانی فائلیں کھلوائی ہوں گی. پھر یہاں ایک چھوٹا سا بہت ہی پیارا ادب دیکھیے, لفظوں پہ غور کرتے ہوئے, کہ یہ نہیں کہا کہ وہ عورتیں جنہوں نے مجھے سیڈیوس کیا یا جنہوں نے مجھے برگلایا, بلکہ کیا کہا, جنہوں نے ہاتھ کاٹے. اس سے کیا پتا چلتا ہے؟ انڈائریکٹ, لوگوں کے ایپ نہیں کھولے, خوبصورت طریقے سے بات کی. خیر بادشاہ کے لیے کیا مشکل تھا, اس نے پرانی فائلیں کھولی. اب ذرا ڈراپ سین دیکھیے, جس پہ انشاءاللہ ہمارا آج کا یہ سبق پورا ہوگا. عالما خطب کننا از راوتن یوسف ان نفسی. اب مقدمہ شروع ہوا, ان عورتوں کو ساریوں کو بلایا گیا جس میں عزیز مصر کی بیوی بھی تھی. کہا بتاؤ بھائی تم عورتوں کا کیا معاملہ تھا جب تم ساری یوسف کے پیچھے پڑی تھی. یہ لفظ راوت تن جمع ہے, اس سے پتہ چلتا ہے کہ جو کوشش عزیز مصر کی بیوی نے کی تھی نا, وہی کوشش دوسری عورتوں نے بھی یوسف کے ساتھ کی تھی. انہوں نے بھی دل پھینکے تھے یوسف کی طرف, کہنے لگے کہ بتاؤ بھائی کیا معاملہ ہے. قلنا حاشا للہ, اب بولی اللہ کو پاکی ہے. پیچھے بھی گزرا لفظ خاشا للہ, جانوروں کو ہانکنے کے لیے لفظ بولتے ہیں, اس کا معنی ہوتا ہے پناہ میں آنا, یعنی ایسے جیسے حیرت کا انداز ہے. کہنے لگی ما علمنا علیہ من سوء, ہم نے یوسف میں کوئی برائی نہیں دیکھی. کتنے سالوں کے بعد یہ جملہ بولا اور یوسف نے سنا, اس کے دشمن اس کے حق میں بات کر رہے ہیں. ساری عورتیں بولتی ہیں نہیں بھائی ہم سوری کرتے ہیں, یوسف میں کوئی برائی نہیں. اچھا سب نے تو کہہ دیا, تو وہ جو مین کردار تھی اس نے کیا کہا؟ قالت امرات العزیز الان حصص الحق کا. عزیز مصر کی بیوی بولی آج حق کھل گیا. انا راوتہ عن نفسہ, یہ میں ہی تھی جو اس کو بہلاتی تھی اپنے نفس سے. وانہ لمن الصادقین, اور وہ سچوں میں تھا. موقع ملے نا تو بعد میں ذرا وہ پچھلی آیتوں کا ترجمہ پڑھیے, جب شوہر کو دیکھتے اس نے کیا کہا تھا. فما جزاؤ من یفعل, بتاؤ کیا جزا ہے اس کی جو تیری بیوی کے ساتھ برائی کرے. آج کہہ رہی ہے کہ میں نہیں کیا. یہ ہے اصل میں محسن کا انجام, کبھی اپنی ذات پہ لگے ہوئے دھبے کے اوپر ہائپر نہ ہو. ہمارے تو سر سے پاؤں میں آگ لگ جاتی ہے نا, کوئی ہمارے بارے میں چھوٹی سی بات کہہ دے جو ہم نے نہیں کی ہوئی. یوسف نے صبر کیا, तकवा रखा, मोहसिन बने। जेल में जाके किसी को स्टोरियां नहीं अपनी सुनाई, क्या सुनाऊं मेरे ऊपर तो क्या हुआ, पहले तो भाइयों ने किया फिर उन्होंने किया, कुछ नहीं बोले। अच्छे लोग अपने गम नहीं शेयर करते, क्योंकि अपना दुख दूसरे को सुनाना असल में अल्लाह की शिकायत लगाना है। जो लोग इतनी अना और खुददारी के साथ गमों को फेस कर लेते हैं ना, अल्लाह ये वक्त जरूर लाता है कि दुश्मन वो बातें कहते हैं कल जो उसके ऑपोजिट कह रहे होते हैं। ठीक है, हमारे अंदर इतना सब्र ही नहीं है। कहने लगी मैं ही थी वो, और सारी बातों का खुलासा कि ज़ालिक ली यालम अन्नी लम अखुन्हु बिल गैब, ये इसलिए भी है कि ताकि वो जान ले कि मैंने खयानत नहीं की बिन देखे उसकी। वअन्नल्लाहा ला यहदी कैदल खाइनीन, और बेशक अल्लाह ताला हिदायत नहीं देता खयानत करने वालों के मकर को। यानी आज लग रहा है कि इस औरत को रिग्रेट हो चुका है। कहने लगी कि आज मैं इस बात को इसलिए पेश करती हूँ कि जिना का फेल हुआ नहीं था, तो मैंने अपने शोहर की कोई खयानत नहीं की। ये जो जुमला और इससे अगला जो जुमला आएगा, इनको इंशाल्लाह हम अगली नशीस में थोड़ा सा ले लेंगे साथ। बाज कहते हैं कि ये अजीज मिस्र की बीवी का, वो अपने शोहर के मामले में कह रही है कि मैं अपने शोहर को ये बताना चाहती हूँ कि ठीक है मैंने कोशिश तो की थी, लेकिन फिजिकली कोई ऐसा एक्शन हुआ नहीं कि मैंने अपने शोहर की खयानत की है। और बाज कहते हैं कि नहीं, बस उसका कॉल खत्म लमीन सादिकीन पे। अब यहां से आगे वो माँ उबर्री भी आएगा, ये यूसुफ का कॉल है। यूसुफ कहते हैं कि मैंने इस मुकदमे को दोबारा क्यों खुलवाया, ताकि मेरे दामन पे जो धब्बा लगा हुआ है वो खुल जाए, और यानी अजीज मिस्र जो मेरा मालिक था वो जान ले कि मैंने नमक हरामी नहीं की। और ये बात ज्यादा दुरुस्त लगती है, क्योंकि यूसुफ जैसे कैलिपर वाले शख्स से ही तो ये बात दिखती है। इंशाल्लाह अगले सबक के साथ इसको जोड़ेंगे। मेरी ख्वाहिश है बहुत बड़ी कि अगला सबक आप में से कोई एक भी मिस ना करें, क्योंकि यकीन करें कि आपको सिर्फ एक हिंट दे देती हूँ, उस दिन हम अपने आप को डिस्कवर करेंगे। ये जो 5 फुट का जिस्म बाहर है, हमारे अंदर क्या कुछ चल रहा है, हम नफ्से हमारा लवामा और रूह और जिस्म के तकाजों पे डिटेल से बात करेंगे। अल्लाह ताला से दुआ है कि हमें हिदायत दे। सुब्हानक अल्लाहुम्मा व बिहमदिक अशहदु अल ला इलाहा इल्ला अंत अस्तगफिरुक व अतूबु इलैक।
وقال الملك ائتوني به فلما جاءه الرسول قال ارجع قال ارجع إلى ربك فاسأله ما بال النسوة اللاتي قطعن أيديهن إن ربي بكيدهن عليم قال ما خطبكن إذ راوتن يوسف عن نفسه قلنا حاش لله ما علمنا عليه من سوء قالت امرأة العزيز الآن حصحص الحق أنا راودته عن نفسه وإنه لمن الصادقين ذلك ليعلم أني لم أخنه بالغيب وأن الله لا يهدي كيد الخائنين.